यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ़दै जानु सुशासनका लागि चुनौतीपूर्ण रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष 2082-83 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आज पनि छलफल जारी। मुलुकको शान्ति सुरक्षा कायम गर्ने विषयमा कुनै पनि सम्झौता मान्य नहुनेमा गृहमन्त्रीको जोड़ र विश्वमा तेस्रो विश्वयुद्ध आवश्यक नरहेको फ्रान्स राष्ट्रपतिको भनाई। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष 2082-83 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आज पनि छलफल जारी छ। छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले मुलुकको वर्तमान आर्थिक संकट, चुनौती र जटिल परिस्थितिलाई सिद्धान्त र प्राथमिकताले समेट्न नसकेको बताउनुभयो। राष्ट्रको अर्थतन्त्रको स्थिति शिथिल हुँदै गएको अवस्थामा राष्ट्रिय यथार्थलाई विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा समावेश नगरिएको भन्दै मुलुकको कुलग्रास्त उत्पादन र ऋणबीच समेत सन्तुलन कायम गर्न नसकेको बताउनुभयो। नेकपा एमालेका सांसद पदम गिरीले मुलुकको अर्थतन्त्रलाई कसरी गतिशील र चलायमान बनाउन सकिन्छ भन्ने विषयमा सिद्धान्त र प्राथमिकता केन्द्रित भएको बताउनुभयो। उहाँले सरकारले निर्माणाधीन रहेका राष्ट्रिय गौरवका आयोजनाहरूको लाभ र लागतका दृष्टिकोणले उपयुक्त आयोजनाहरूलाई आवश्यक स्रोतको व्यवस्थापन गरी समयमै सम्पन्न गर्ने प्रतिबद्धताका साथ सिद्धान्त र प्राथमिकता आएकोले जनतामा आशा जगाएको बताउनुभयो। नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले आर्थिक क्षेत्रको पुनः संरचना गरेर मात्रै आगामी आर्थिक वर्षको बजेट ल्याउनु पर्ने भन्दै असमानताको खाडलबाट जनतालाई माथि ल्याउने उद्देश्यमूलक दस्तावेजको रूपमा बजेट प्रस्तुत हुने अपेक्षा रहेको बताउनुभयो। बजेटको आर्थिक संरचना सुधार नहुँदा निरन्तर समस्या पर्दै आएको भन्दै सांसद शर्माले कुल बजेटको 65% चालू खर्च हुन गरेकोमा आगामी बजेट 65% पूँजीगत खर्च हुने गरी ल्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो। छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर चन्दा कार्कीले नीति तथा कार्यक्रममा नयाँ कुरा आएको भन्दै विगतमा पनि यस्ता विषयहरू समेटिने गरेको तर कार्यान्वयनमा चुनौती देखिएको बताउनुभयो। उहाँले बजेट बनाउँदा क्षेत्रीय, वर्गीय र लैंगिक सन्तुलन कायम गरिनुपर्ने भन्दै स्वास्थ्य, विपद व्यवस्थापन र पछाडि परेका भूगोलहरूलाई उच्च प्राथमिकतामा राखेर सामाजिक सूचक का आधारमा बजेट विनियोजन गर्न आग्रह गर्नुभयो। राप्रपाका सांसद दीपक बहादुर सिंहले मुलुकको अर्थतन्त्र जर्जर भएको अवस्थामा मुलुकमा रहेका औद्योगिक ग्रामहरूलाई विशेष प्याकेजको व्यवस्था गरी रोजगारी बढ़ाउने गरी बजेट आउनुपर्ने बताउनुभयो। एकीकृत समाजवादी पार्टीका सांसद राजेन्द्र पाण्डेले दैनिक बढ़िरहेको व्यापार घाटा कम गरी फजुल खर्च घटाउने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो। उहाँले निजी क्षेत्रलाई समेत लगानीमा आकर्षण गर्ने गरी बजेट विनियोजन गरिनुपर्ने, प्रविधि मैत्री सेवालाई जोड़ दिनुपर्ने, बजारको माग अनुसारको सीपीयुक्त जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा उनीहरूलाई स्वदेश फिर्ता गराउने गरी बजेट केन्द्रित हुनुपर्ने बताउनुभयो। छलफलमा जनता समाजवादी पार्टीका सांसद रंजू कुमारी झाले गरीबी र दलित बालबालिकाको पोषण भत्ता बढ़ाउनुपर्ने, कोशी तटबन्ध मर्मत सम्हार गर्नुपर्ने, हुलाकी राजमार्ग निर्माण सम्पन्न गर्नुपर्ने, चुरे संरक्षण लगायतमा सरकारले प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। सांसद झाले जिल्ला केन्द्रित बजेट पहुँचको आधारमा नभई आवश्यकताको आधारमा छुट्याइनुपर्ने, सरकारको सार्वजनिक खरिद ऐन छिटो भन्दा छिटो ल्याउनुपर्ने र युवा पुस्तालाई लक्षित गरी रोजगारमुखी बजेट ल्याउन सरकारलाई आग्रह गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले मुलुकको सन्तुलित विकासका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारहरूबीच समन्वय र सहकार्यलाई केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभामा जारी सरकारको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले विकास निर्माणका कामलाई तीव्रता दिए आर्थिक समृद्धि हासिल गर्न तीनै तहका सरकारहरूको अधिकार र दायित्वलाई थप प्रष्ट पार्न आवश्यक रहेको बताउनुभयो। सांसदहरूले विकास निर्माणका कामलाई एकद्वार प्रणालीमा अघि बढ़ाउनुपर्ने, निजी क्षेत्र र नागरिक समाजको भूमिका बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। यस्तै सांसदहरूले आगामी आर्थिक वर्षको बजेटले बैंकको ब्याजदरमा एकरूपता कायम गर्नुपर्ने, तुलनात्मक लाभको क्षेत्र पहिचान गरेर मात्र पूर्वाधार निर्माणका योजनाहरूमा लगानी गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभामा विनियोजन विधेयकका 2082-83 सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले बोल्ने क्रम जारी छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकले आर्थिक वर्ष 2080 81 को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष महालेखा परीक्षक तोयम रायाले सो प्रतिवेदन पेश गर्नुभएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व अभिवृद्धि गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढ़ी जिम्मेवार र जवाबदेही बन्नु आवश्यक रहेको बताउनुभयो। सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ़दै जानु सुशासनका लागि चुनौतीपूर्ण भएको अवस्था भन्नुहुँदै राष्ट्रपति पौडेलले सुशासन कायम गराउन सरकारी कोष सञ्चालन गर्ने सम्बद्ध सबै पदाधिकारीहरूलाई थप जिम्मेवार र जवाबदेही बनाउने सन्दर्भमा महालेखा परीक्षकको भूमिका महत्वपूर्ण हुन्छ भन्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपाली संघलाई एकताबद्ध मर्यादित र उद्देश्य केन्द्रित बनाउन आग्रह गर्नुभएको छ। संघद्वारा आयोजित एनआरएनए ग्लोबल कन्क्लेभको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरू देखा पर्नु उचित नहुनेमा जोड़ दिँदै संकीर्ण भावना त्यागेर उन्न स्तरको एकतामा लाग्न आग्रह गर्नुभयो। उहाँले एनआरएनको वर्तमान अध्यक्ष डाक्टर बद्री केसीको वैधानिक कार्यकाल अझै कायम रहेकाले यसले लोकतन्त्र र विधिवत महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्नुभयो। गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा मुलुकको पहिलो आवश्यकता भएकाले शान्ति सुरक्षा कायम गर्ने विषयमा कुनै पनि सम्झौता मान्य नहुने बताउनु भएको छ। कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको आज बिहान विराटनगरमा उद्घाटन गर्नुहुँदै उहाँले विकास निर्माणसँगै मुलुकको हरेक क्षेत्र शान्ति सुरक्षाको विषयसँग जोड़िएकाले उच्च मनोबलका साथ शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभयो। उहाँले बढ़दो साइबर अपराध लागू औषध प्रयोगका घटनाका कारण शान्ति सुरक्षामा चुनौती थपिएकाले यस्ता विषयमा अध्ययन विश्लेषण गर्दै सुरक्षाका नयाँ रणनीति बनाउनु पर्नेमा जोड़ दिनुभयो। लोकतन्त्रमा नेपाली नागरिकले धेरै ठूलो आशा नगरेको बताउँदै जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई निराश भएर फर्कने वातावरण आउन नदिन उहाँले आग्रह गर्नुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकम को 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। काठमाडौँ महानगरपालिका 24 मखन टोलको सुरजार्केट पछाडि रहेको दुई घरमा आग लागि हुँदा मृत्यु भएकी वृद्धाको शनाखत भएको छ। उक्त दुर्घटनामा काभ्रे पलाञ्चोकी 80 वर्षीय विष्णु अधिकारीको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिल राज बोहराले जानकारी दिनुभयो। आज बिहान ग्यास चुहेर दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची घरमा आग लागेर नजिक रहेको रूकेश श्रेष्ठको 5 तले पक्की घरमा समेत फैलिएको थियो। आगलागी बिहान 10 बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। नियमित खोप कार्यक्रममा खोप लगाउन छुटेका 5 वर्ष मुनिका बाल बालिकालाई आज पुनः सेवा प्रदान गरिँदैछ। स्वास्थ्य सेवा विभागले नियमित खोप लगाउन छुटेका आफ्ना बाल बालिकालाई आज स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अनुरोध गरेको छ। बाल बालिकालाई विद्यालय भर्ना हुन खोप कार्ड अनिवार्य गरिएको छ। यसैबीच चितौन जनस्वास्थ्य कार्यालयले जिल्लाका अभिभावकहरूलाई सबै पालिकाबाट खोप लगाउने व्यवस्था गरिएकाले खोप लगाउन छुटेका आफ्ना बाल बालिकालाई खोप सेवा लिन अनुरोध गरेको छ। वन तथा वातावरण मन्त्री एन बहादुर साई ठकुरीले आसन्न सगरमाथा संवादमा विदेशी पाहुनाहरूका साथै मुलुकभित्रबाट सबै समावेशी प्रतिनिधित्व हुने गरी व्यवस्था गरिएको बताउनु भएको छ। आदिवासी जनजाति महिला युवा सञ्जालले आज काठमाडौँमा आयोजना गरेको सगरमाथा संवादको प्री संवाद कार्यक्रममा उहाँले जलवायु परिवर्तनको असरबाट प्रभावित समुदायका मुद्दामा छलफल हुने उल्लेख गर्नुभयो। मन्त्री साईले प्रकृतिको समीपमा रहने समुदाय जलवायुबाट बढ़ी प्रभावित भएको महसुस भएको विषय हो, त्यसलाई सम्बोधन गर्न सरकारले नीतिगत व्यवस्था गरेको पनि जानकारी दिनुभयो। अल्बिनो भएका व्यक्तिहरूलाई राज्यले अपाङ्गताको दर्जा दिए पनि अपाङ्गताको सूचीमा राखिएको छैन। अल्बिनो भएका व्यक्तिहरूले आत्मसम्मान र रोजगारीसँगै अपाङ्गताको सूचीमा आफूहरूलाई समावेश गरेर राज्यले विशेष सुविधा दिनुपर्ने माग गरेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
अल्बिनो एक प्रकारको अपाङ्गता हो। शरीरमा छालालाई प्राकृतिक रंग र गुण दिने पदार्थको कमीले छाला र कपाल सेतै हुने समस्यालाई अल्बिनो भनिन्छ। अल्बिनो भएका व्यक्तिलाई घाममा हिँड्दा छाला पोल्ने, आँखा कम देख्ने लगायतका समस्याहरू हुन्छन्, जसले गर्दा उनीहरूलाई पढ्न, लेख्न तथा रोजगारीका लागि समेत समस्या हुने गर्दछ। राष्ट्रिय अपाङ्ग अल्बिनो नेपालका केन्द्रीय अध्यक्ष टेकराज जैसी:
घाममा काम गर्न गाह्रो हुन्छ, छाला पोल्छ, डर छ, हामीलाई चाहिँ भित्र बसेर गर्ने काम पाइँदैन, बाहिरको कामले हामीलाई छालाको क्यान्सर हुन्छ, त्यसकारणले गर्दा अल्बिनिज्म भएका व्यक्तिहरूलाई राज्यले रोजगारीको सुनिश्चित गर्नुपर्छ।
घाममा जाँदा गाह्रो हुने र दृष्टिमा पनि समस्या हुने अवस्थालाई समेत राज्यले व्यवस्था गर्दा आफूहरू निकै दुखी हुने अल्बिनो संक्रमितहरू बताउँछन्। अपाङ्गताको सूचीमा समावेश नगरेर अल्बिनो भएका व्यक्तिहरूमाथि अन्याय भएको उनीहरूको गुनासो छ। दैलेखको दुल्लु नगरपालिका वडा नम्बर 8 घर भई हाल नेपालगंज बस्दै आउनुभएकी अल्बिनो प्रभावित भगवती भण्डारी:
घाममा जाँदाखेरि हामीलाई गाह्रो हुने र दृष्टिमा पनि समस्या हुने, त्यस्तो किसिमको अपाङ्गतालाई नै छुटाए नेपाल सरकारले भन्ने मलाई लाग्यो।
अल्बिनो भएका कारण छालाको संक्रमणको जोखिम उच्च हुन्छ। यस्तो व्यक्तिहरू घाम भएको अवस्थामा हिटुल गर्न सक्दैनन्। घामले पोल्दा पनि आगोले पोलेको जस्तो हुने उनीहरू बताउँछन्। त्यसका लागि सनस्क्रिन क्रिम लगाउँदा सहज हुने भएकाले सरकारले आफूहरूलाई निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने माग अल्बिनो प्रभावितहरूको छ। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर 4 की कविता विश्वकर्मा:
अल्बिनो भएको कारणले चाहिँ हाम्रो स्किनमा प्रोटेक्सन छैन, जसले गर्दाखेरि हाम्रो छालामा घामले पोलेर आगोले पोलेको जस्तो हुन्छ। सरकारहरूबाट सनस्क्रिमहरू चाहिँ उपलब्ध गराइदिनु भयो भने सजिलो हुने थियो।
अल्बिनो संक्रमण सरुवा रोग होइन, यो एक प्रकारको रसायनको गडबडीले हुने वंशाणुगत समस्या हो। भेरी अस्पताल नेपालगंजका वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर बद्री चापागाई:
अल्बिनिज्म जन्मजात समस्या हो। हाम्रो छालामा एउटा मेलानोसाइट भन्ने कोष हुन्छ, त्यसबाट निस्किने मेलानिन भन्ने रङले निर्धारण गर्छ। अल्बिनिज्म भएका व्यक्तिहरूमा मेलानिन भन्ने रङ जुन बन्नको लागि एउटा इन्जाइम जुन चाहिन्छ, टाइरोसिन काइनेज भन्ने, त्यो इन्जाइम हुँदैन, यसले गर्दा
नेपालमा करिब 8-10,000 जना अल्बिनोबाट प्रभावित भएको अनुमान छ। सरकारले छुट्टै श्रेणीमा नराखेकाले उनीहरूको यकिन तथ्याङ्क नभएको हो। तर अब अल्बिनो प्रभावितहरूको सूचीकरण र तथ्याङ्क अध्यावधि गरी उनीहरूलाई आय आर्जनमा जोड्दै समाजमा सम्मानपूर्वक बाँच्न पाउने वातावरण सुनिश्चित गर्न आवश्यक छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
अपाङ्गताको सूचीमा समावेश अल्बिनो भएकाहरूको माग सम्बन्धी रिपोर्टपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रेलवेको विकासका विषयमा दक्षिण कोरियाको कोरिया रेल रोड कर्पोरेशनका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत हान मुन ही नेतृत्वको भ्रमण दलले आज छलफल गरेको छ। भोजपुरको रामप्रसाद राई गाउँपालिकाको डाङबुङ अर्थात गुनास पदमार्ग पर्यटकको रोजाईमा परेको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको यो रिपोर्ट।
भोजपुर ओख्रेको डागुङ पदमार्ग पर्यटकको रोजाईमा परेको छ। राष्ट्रिय पुल लालीगुराँसको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटन भित्राउने लक्ष्यले रामप्रसाद राई गाउँपालिकाले डागुङ पदमार्ग निर्माण गरेपछि यो क्षेत्र पर्यटकको रोजाईमा परेको हो। किराँत भाषामा डागुङ अर्थात गुनास भनेर यो पदमार्गको नामाकरण गरिएको छ। पदमार्ग निर्माणले यहाँ घुम्न आउने पर्यटकको आवाजावत बढेको स्थानीयको भनाइ छ। जगदीश राई:
स्थानीय पर्यटकहरू चाहिँ निकै आइरहेको अवस्थाको छ। बाहिरबाट आउने पाहुनाहरू चाहिँ यसो यहाँ आउँदाखेरि यो चरण चाहिँ घुमेर जाने गरिरहेको छ।
यहाँबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा लगायत ठूला हिमशिखलासँगै तराईका समथर भूभागको दृश्य अवलोकन गर्न सकिन्छ। पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेकाले व्यापार व्यवसाय समेत बढ्दै गएको स्थानीयको भनाइ छ। लाली गुराँससँगै फाँटिला पहाड़का चौरहरूले पर्यटकको मन लोभ्याउने गरेको छ। वडा नम्बर 1 ओख्रेका वडाध्यक्ष जोगेन्द्र राई:
गत वर्षहरूमा पनि आन्तरिक पर्यटकहरू चाहिँ धेरै मात्रामा नै आउने गरेका छन्। भिडै हुने गर्दछ यो पदमार्ग हेर्नको निमित्त। ओख्रेको निमित्त यो रामप्रसाद राई गाउँपालिकाकै हकमा पनि एउटा नमुनायोग्य पदमार्ग नै बनिरहेको भन्ने हामीले चाहिँ विश्वास लिएका छौँ।
रामप्रसाद राई गाउँपालिका 1 ओख्रेमा निर्माण भइरहेको यो पदमार्गलाई आधार बनाएर आन्तरिक पर्यटन सर्किट निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको गाउँपालिकाले जनाएको छ। हाल ओख्रे बजारबाट करिब 6 किलोमिटर पदमार्ग निर्माणको काम भएको छ। निर्माण भइरहेको पदमार्गलाई वडा नम्बर 4 रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुलीसम्म जोड्ने योजना रहेको गाउँपालिका अध्यक्ष थाम्बा राईले बताउनुभयो।
गाउँपालिकाको आन्तरिक पर्यटनलाई प्रबन्धन गर्नको निम्ति एउटा आन्तरिक पर्यटनको सर्किट बनाउने भनेर हामीले परिकल्पना गरेको छौँ। जुन परिकल्पना अनुसार अहिले लगभग यहाँ 50-60 लाख बराबरको लागत अनुमानमा हामीले यो काम अगाडि बढाइराखेका छौँ। त्यति मात्रै नभएर यसलाई मुन्दुम पदमार्गसँग जोडेर बाह्य पर्यटनहरूलाई पनि भित्राउने र पालिकाको आन्तरिक स्रोतलाई पनि वृद्धि गर्ने हाम्रो लक्ष्य रहेको छ।
यहाँ नेपाल जलवायु अनुकूलन कार्यक्रम अन्तर्गत करिब 70 लाख बजेटमा पदमार्ग निर्माण गरिएको हो। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले युक्रेनमा रूसको आक्रमणका कारण तेस्रो विश्वयुद्ध शुरू गर्न नचाहेको बताउनु भएको छ। उहाँले म्याराथन टेलिभिजन प्रस्तुतिमा आफ्नो जनादेशको बाँकी दुई वर्षका लागि आफ्नो लक्ष्यहरू प्रस्तुत गर्दै महत्वपूर्ण मुद्दाहरूमा जनमत संग्रहको प्रतिबद्धता व्यक्त गर्नुभयो। सन् 2017 आमूल परिवर्तनको वाचा गर्दै सत्तामा आउनुभएका म्याक्रोनले संविधान अन्तर्गत अनुमति दिएको अधिकतम दुई कार्यकाल पूरा गरेपछि सन् 2027 पदबाट राजीनामा दिनुहुनेछ। विशेष गरी संसदीय चुनाव गराउने आफ्नो निर्णयले उल्टो प्रभाव पारेपछि अति दक्षिणपन्थी दललाई संसदमा सबैभन्दा ठूलो दल बनाएर र आफ्नै दललाई अल्पसंख्यक उपस्थितिमा सीमित गरेपछि पछिल्लो वर्षमा कहिलेकाहीँ म्याक्रोन ल्याम डग अर्थात शक्तिविहीन जस्तो देखिनु भएको छ। तर हालैका महिनाहरूमा रूसले युक्रेनमा गरेको आक्रमणबाट शुरू भएको तीन वर्ष युद्धको अन्त्य गर्न खोज्दा अन्तर्राष्ट्रिय मोर्चामा उहाँको उपस्थितिबाट उत्साही नयाँ ऊर्जावान म्याक्रोन देख्नु भएको छ। सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ़दै जानु सुशासनका लागि चुनौतीपूर्ण रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष 2082-83 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आज पनि छलफल जारी। मुलुकको शान्ति सुरक्षा कायम गर्ने विषयमा कुनै पनि सम्झौता मान्य नहुनेमा गृहमन्त्रीको जोड़ र विश्वमा तेस्रो विश्वयुद्ध आवश्यक नरहेको फ्रान्सका राष्ट्रपतिको भनाई। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।